लेकिन इस बात को बहुत जल्द एक अक्लमंद समझ सकता है कि जबकि इंसान अशरफुल मखलूकात है और खुदा ने ज़मीन के तमाम परिंदो चरिंद पर उसको बुजुर्गी देकर और सब पर हकूमत बख्शकर और अक्लो फहम अनायत फरमाकर और अपनी मारिफत की एक प्यास लगाकर अपने उन तमाम अफाल से जितला दिया है कि इंसान खुदा की महब्बत और इश्क के लिए पैदा किया गया है, तो फिर इससे क्यों इनकार किया जाए कि इंसान महब्बत ज़ातिया के मकाम तक पहुंचकर इस दर्जे तक पहुंच जाए कि उसकी महब्बत पर खुदा की महब्बत एक रूह की तरह वारिद होकर तमाम कमज़ोरियां उसकी दूर कर दे। और जैसा कि अल्लाह ताला ने वजूद रूहानी के शिशुम मर्तबे के बारे में फरमाया है, वल्लज़ीन हुम अला सलावातिहिम युहाफिज़ून, अल-मोमिनून 10, ऐसा ही दाइमी हजूर और सोजो गोदाज और अबूदियत इंसान से सरजद हो और इस तरह पर वो अपने वजूद की इल्लत गाई को पूरा करे, जैसा कि अल्लाह ताला ने फरमाया है, वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून, अज़्ज़ारियात 57, यानी मैंने परस्तिश के लिए ही जिनो इंस को पैदा किया है। हाँ, ये परस्तिश और हजरत इज़्ज़त के सामने दायमी हजूर के साथ खड़ा होना बजुज महब्बत ज़ातिया के मुमकिन नहीं। और महब्बत से मुराद यक तरफ़ा महब्बत नहीं, बल्कि खालिक और मखलूक की दोनों महब्बतें मुराद हैं। ता बिजली की आग की तरह जो मरने वाले इंसान पर गिरती है और जो उस वक्त उस इंसान के अंदर से निकलती है, बशरियत की कमज़ोरियों को जला दें और दोनों मिलकर तमाम रूहानी वजूद पर कब्ज़ा कर लें। यही वो कामिल सूरत है जिसमें इंसान इन अमानतों और अहद को, जिनका ज़िक्र वजूद रूहानी के मर्तबा पंजुम में तहरीर है, कामिल तौर पर अपने अपने मौका पर अदा कर सकता है। सिर्फ फ़र्क ये है कि मर्तबा पंजुम में इंसान सिर्फ तकवा के लिहाज से खुदा और मखलूक की अमानतों और अहद का लिहाज रखता है और इस मर्तबे पर महब्बत ज़ाती के तकाजा से जो खुदा के साथ उसको हो गई है, जिसकी वजह से खुदा की मखलूक की महब्बत भी उसमें जोश ज़न हो गई है और उस रूह के तकाजा से जो खुदा ताला की तरफ से उस पर नाजिल होती है, इन तमाम हकूक़ को तबअन बवजह अहसन अदा करता है। और इस सूरत में वो हुस्ने बातनी जो हुस्ने ज़ाहिरी के मुकाबिल पर है, बवजह अहसन उसको नसीब हो जाता है, क्योंकि वजूद रूहानी के मर्तबा पंजुम में तो अभी वो रूह इंसान में दाखिल नहीं हुई थी जो महब्बत ज़ातिया से पैदा होती है, इसलिए जलवा हुस्न भी अभी कमाल पर नहीं था, मगर रूह के दाखिल होने के बाद वो हुस्न कमाल को पहुंच जाता है। जाहिर है कि मुर्दा खूबसूरत और ज़िंदा खूबसूरत यकसा आबोताब नहीं रखते। जैसा कि हम बयान कर चुके हैं, इंसान की पैदाइश में दो किस्म के हुस्न हैं, एक हुस्न मुआमला और वो ये कि इंसान खुदा ताला की तमाम अमानतों और अहद के अदा करने में ये रियायत रखे कि कोई अम्र हत्तल वसा उनके मुतालिक फौत ना हो, जैसा कि खुदा ताला के कलाम में राउन का लफ्ज़ इसी तरफ इशारा करता है। ऐसा ही लाजिम है कि इंसान मखलूक की अमानतों और अहद की नस्बत भी यही लिहाज रखे, यानी हकूकुल्ला और हकूक़ इबाद में तकवा से काम ले। यह हुस्न मुआमला है, या यूं कहो कि रूहानी खूबसूरती है, जो दर्जा पंजुम वजूद रूहानी में नुमाया होती है मगर हनूज पूरे तौर पर चमकती नहीं। और वजूद रूहानी के दर्जा शिशुम में बवजाए कामिल होने, पैदाइश और रूह के दाखिल हो जाने के, ये खूबसूरती अपनी तमाम आबोताब दिखला देती है। और याद रहे कि मर्तबा शिशुम वजूद रूहानी में रूह से मुराद वो महब्बत ज़ातिया इलाहिया है जो इंसान की महब्बत ज़ातिया पर एक शोले की तरह पड़ती और तमाम अंदरूनी तारीकी दूर करती और रूहानी ज़िंदगी बख्शती है। और इसके लवाजिम में से रूहुल कुदस کی تائید بھی کامل طور پر ہے۔ دوسرا حسن انسان کی پیدائش میں حسن بشریٰ ہے، اور یہ دونوں حسن اگرچہ روحانی اور جسمانی پیدائش درجۂ پنجم میں نمودار ہو جاتے ہیں، لیکن آب و تاب ان کی فیضان روح کے بعد ظاہر ہوتی ہے، اور جیسا کہ جسمانی وجود کی روح جسمانی قالب تیار ہونے کے بعد جسم میں داخل ہوتی ہے، ایسا ہی روحانی وجود کی روح روحانی قالب تیار ہونے کے بعد انسان کے روحانی وجود میں داخل ہوتی ہے، یعنی اس وقت جبکہ انسان شریعت کا تمام جوا اپنی گردن پر لے لیتا ہے اور مشقت اور مجاہدے کے ساتھ تمام حدود الہیہ کے قبول کرنے کے لیے تیار ہوتا ہے، اور ورزش شریعت اور بجا آوری احکام کتاب اللہ سے اس لائق ہو جاتا ہے کہ خدا کی روحانیت اس کی طرف توجہ فرماوے، اور سب سے زیادہ یہ کہ اپنی محبت ذاتیہ سے اپنے تئیں خدا تعالیٰ کی محبت ذاتیہ کا مستحق ٹھہرا لیتا ہے، جو برف کی طرح سفید اور شہد کی طرح شیریں ہے۔ اور جیسا کہ ہم بیان کر چکے ہیں، وجود روحانی خشوع کی حالت سے شروع ہوتا ہے، اور روحانی نشو و نما کے چھٹے مرتبے پر، یعنی اس مرتبے پر کہ جب کہ روحانی قالب کے کامل ہونے کے بعد محبت ذاتیہ الہیہ کا شعلہ انسان کے دل پر ایک روح کی طرح پڑتا ہے، اور دائمی حضور کی حالت اس کو بخش دیتا ہے، کمال کو پہنچتا ہے، اور تبھی روحانی حسن اپنا پورا جلوہ دکھاتا ہے۔ لیکن یہ حسن جو روحانی حسن ہے، جس کو حسن معاملہ کے ساتھ موسوم کر سکتے ہیں، یہ وہ حسن ہے جو اپنی قوی کششوں کے ساتھ حسن بشریٰ سے بہت بڑھ کر ہے، کیونکہ حسن بشریٰ صرف ایک یا دو شخص کے فانی عشق کا موجب ہوگا جو جلد زوال پذیر ہو جائے گا، اور اس کی کشش نہایت کمزور ہوگی۔ لیکن وہ روحانی حسن جس کو حسن معاملہ سے موسوم کیا گیا ہے، وہ اپنی کششوں میں ایسا سخت اور زبردست ہے کہ ایک دنیا کو اپنی طرف کھینچ لیتا ہے، اور زمین و آسمان کا ذرہ ذرہ اس کی طرف کھینچا جاتا ہے۔ اور قبولیت دعا کی بھی در حقیقت فلسفی یہی ہے کہ جب ایسا روحانی حسن والا انسان جس میں محبت الہیہ کی روح داخل ہو جاتی ہے، جب کسی غیر ممکن اور نہایت مشکل امر کے لیے دعا کرتا ہے اور اس دعا پر پورا پورا زور دیتا ہے، تو چونکہ وہ اپنی ذات میں حسن روحانی رکھتا ہے، اس لیے خدا تعالیٰ کے امر اور اذن سے اس عالم کا ذرہ ذرہ اس کی طرف کھینچا جاتا ہے۔ بس ایسے اسباب جمع ہو جاتے ہیں جو اس کی کامیابی کے لیے کافی ہوں۔ تجربہ اور خدا تعالیٰ کی پاک کتاب سے ثابت ہے کہ دنیا کے ہر ایک ذرے کو طبعاً ایسے شخص کے ساتھ ایک عشق ہوتا ہے، اور اس کی دعائیں ان تمام ذرات کو ایسا اپنی طرف کھینچتی ہیں جیسا کہ آہن ربا لوہے کو اپنی طرف کھینچتا ہے۔ بس غیر معمولی باتیں جن کا ذکر کسی علم طبی اور فلسفے میں نہیں، اس کشش کے باعث ظاہر ہو جاتی ہیں، اور وہ کشش طبی ہوتی ہے۔ جب سے کہ سانع مطلق نے عالم اجسام کو ذرات سے ترکیب دی ہے، ہر ایک ذرے میں وہ کشش رکھی ہے، اور ہر ایک ذرہ روحانی حسن کا عاشق صادق ہے، اور ایسا ہی ہر ایک سعید روح بھی، کیونکہ وہ حسن تجلی گاہ حق ہے۔ وہی حسن تھا جس کے لیے فرمایا گیا، اسجدوا لآدم فسجدوا الا ابلیس، البقرہ 35۔ ربی، وہ تیرے ابلیس ہیں جو اس حسن کو شناخت نہیں کرتے، مگر وہ حسن بڑے بڑے کام دکھلاتا رہا ہے۔ نوح میں وہی حسن تھا جس کی پاس خاطر حضرت عزت جل شانہ کو منظور ہوئی اور تمام منکروں کو پانی کے عذاب سے ہلاک کیا گیا۔ پھر اس کے بعد موسیٰ بھی وہی حسن روحانی لے کر آیا جس نے چند روز تکلیفیں اٹھا کر آخر فرعون کا بیڑا غرق کیا۔ پھر سب کے بعد سید الانبیاء و خیر الورا مولانا و سیدنا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم ایک عظیم الشان روحانی حسن لے کر آئے جس کی تعریف میں یہی آیت کریمہ کافی ہے، دنا فتد اللہ فکان کعبہ کا حسین او ادنا، النجم 9:10، یعنی وہ نبی جناب الہی کے بہت نزدیک چلا گیا اور پھر مخلوق کی طرف جھکا، اور اس طرح پر دونوں حقوں کو جو حق اللہ اور حق العباد ہے ادا کر دیا، اور دونوں قسم کا حسن روحانی ظاہر کیا، اور دونوں قوسوں میں وتر کی طرح ہو گیا، یعنی دونوں قوسوں میں جو ایک درمیانی خط کی طرح ہو، اور اس طرح اس کا وجود واقع ہوا جیسے یہ، یعنی دائرے کا آدھا حصہ خالق قوس اور دوسرا آدھا حصہ مخلوق قوس، اور درمیانی خط آ حضرت صلی اللہ علیہ وسلم۔ اس حسن کو ناپاک تباہ اور اندھے لوگوں نے نہ دیکھا، جیسا کہ اللہ تعالیٰ فرماتا ہے، ینظرون الیک وہم لا یبصرون، الاعراف 199، یعنی تیری طرف وہ دیکھتے ہیں مگر تو انہیں دکھائی نہیں دیتا، آخر وہ سب اندھے ہلاک ہو گئے۔ اس جگہ بعض جاہل کہتے ہیں کہ کیوں کامل لوگوں کی بعض دعائیں منظور نہیں ہوتی؟ اس کا جواب یہ ہے کہ ان کی تجلی حسن کو خدا تعالیٰ نے اپنے اختیار میں رکھا ہوا ہے، بس جس جگہ یہ تجلی عظیم ظاہر ہو جاتی ہے اور کسی معاملہ میں ان کا حسن جوش میں آتا ہے اور اپنی چمک دکھلاتا ہے، تب اس چمک کی طرف ذرات عالم کھینچے جاتے ہیں اور غیر ممکن باتیں وقوع میں آتی ہیں، جن کو دوسرے لفظوں میں معجزہ کہتے ہیں۔ مگر یہ جوش روحانی ہمیشہ اور ہر جگہ ظہور میں نہیں آتا اور تحریکات خارجیہ کا محتاج ہوتا ہے، یہ اس لیے کہ جیسا کہ خدا کریم بے نیاز ہے، اس نے اپنے برگزیدوں میں بھی بے نیازی کی صفت رکھ دی ہے، سو وہ خدا کی طرح سخت بے نیاز ہوتے ہیں، اور جب تک کوئی پوری خاکساری اور اخلاص کے ساتھ ان کے رحم کے لیے ایک تحریک پیدا نہ کرے، وہ قوت ان کی جوش نہیں مارتی۔ اور عجیب تر یہ کہ وہ لوگ تمام دنیا سے زیادہ تر رحم کی قوت اپنے اندر رکھتے ہیں، مگر اس کی تحریک ان کے اختیار میں نہیں ہوتی، وہ بارہا چاہتے بھی ہیں کہ وہ قوت ظہور میں آوے مگر بجز ارادہ الہیہ کے ظاہر نہیں ہوتی۔ بالخصوص وہ منکروں اور منافقوں اور سست اعتقاد لوگوں کی کچھ بھی پرواہ نہیں رکھتے، اور ایک مرے ہوئے کیڑے کی طرح ان کو سمجھتے ہیں، اور وہ بے نیازی ان کی ایک ایسی شان رکھتی ہے جیسا کہ ایک معشوق نہایت خوبصورت برقعہ میں اپنا چہرہ چھپائے رکھے۔ اور اسی بے نیازی کا ایک شعبہ یہ ہے کہ جب کوئی شریر انسان ان پر بدظنی کرے تو بسا اوقات بے نیازی کے جوش سے اس بدظنی کو اور بھی بڑھا دیتے ہیں، کیونکہ تخلق با اخلاق اللہ رکھتے ہیں، جیسا کہ اللہ تعالیٰ فرماتا ہے، فی قلوبہم مرض فزادہم اللہ مرضا، البقرہ 11۔ جب خدا تعالیٰ چاہتا ہے کہ کوئی معجزہ ان سے ظاہر ہو تو ان کے دلوں میں ایک جوش پیدا کر دیتا ہے، اور ایک امر کے حصول کے لیے سخت کرب اور کلک ان کے دلوں میں پیدا ہو جاتا ہے، تب وہ بے نیازی کا برقعہ اپنے منہ پر سے اتار لیتے ہیں، اور وہ حسن ان کا جو بجز خدا تعالیٰ کے کوئی نہیں دیکھتا، وہ آسمان کے فرشتوں پر اور ذرہ ذرہ پر نمودار ہو جاتا ہے۔ اور ان کا منہ پر سے برقعہ اٹھانا یہ ہے کہ وہ اپنے کامل صدق اور صفا کے ساتھ اور اس روحانی حسن کے ساتھ، جس کی وجہ سے وہ خدا کے محبوب ہو گئے ہیں، اس خدا کی طرف ایک ایسا خارق عادت رجوع کرتے ہیں اور ایک ایسے اقبال اللہ کی ان میں حالت پیدا ہو جاتی ہے جو خدا تعالیٰ کی فوق العادت رحمت کو اپنی طرف کھینچتی ہے، اور ساتھ ہی ذرہ ذرہ اس عالم کا کھینچا چلا آتا ہے، और उनकी आशिकाना हरारत की गर्मी आसमान पर जमा होती और बादलों की तरह फरिश्तों को भी अपना चेहरा दिखा देती है, और उनकी दर्दें जो रात की खासियत अपने अंदर रखती हैं एक सख्त शोर मलाए आला में डाल देती हैं। तब खुदा ताला की कुदरत से वो बादल पैदा हो जाते हैं जिनसे रहमते इलाही का वो मी बरसता है जिसकी वो ख्वाहिश करते हैं। उनकी रूहानियत जब अपने पूरे सोजो गुदास के साथ किसी उगदा कुशाई के लिए तवज्जो करती है तो वो खुदा ताला की तवज्जो को अपनी तरफ खींचती है, क्योंकि वो लोग बबाइस इसके जो खुदा से ज़ाती मोहब्बत रखते हैं महबूबाने इलाही में दाखिल होते हैं। अब हर एक चीज़ जो खुदा ताला के ज़ेरे हुकुम है उनकी मदद के लिए जोश मारती है। हाशिया, काफिर और दुश्मन भी एक किस्म की उनकी मदद करते हैं कि ईज़ा और ज़ुल्म के साथ उनके दिल को दुख देते और उनकी रूहानियत को जोश में लाते हैं। तादिले मर्द खुदा नामत बदर हीच को मेरा खुदा रुस्वा न करद। हाशिया ख़त्म। और रहमत इलाही महज उनकी मुराद पूरी करने के लिए एक खल्क जदीद के लिए तैयार हो जाती है, और वो अमूर ज़ाहिर होते हैं जो अहले दुनिया की नज़र में गैर मुमकिन मालूम होते हैं और जिनसे सिफली अलूम महज ना आशना हैं। ऐसे लोगों को खुदा तो नहीं कह सकते, मगर कुर्ब और इलाका मोहब्बत उनका कुछ ऐसा सिद्क और सफ़ा के साथ खुदा ताला के साथ होता है गोया खुदा उनमें उतर आता है और आदम की तरह खुदाई रूह उनमें फूंकी जाती है। मगर ये नहीं कि वो खुदा हैं, लेकिन दरमियान में कुछ ऐसा ताल्लुक है जैसा कि लोहे को जबकि सख्त तौर पर आग से अफरोख्ता हो जाए और आग का रंग उसमें पैदा हो जाए, आग से ताल्लुक होता है। इस सूरत में तमाम चीज़ें जो खुदा ताला के ज़ेरे हुक्म हैं उनके ज़ेरे हुक्म हो जाती हैं, और आसमान के सितारे और सूरज और चांद से लेकर ज़मीन के समंदरों और हवा और आग तक उनकी आवाज़ को सुनते और उनको शिनाख्त करते और उनकी खिदमत में लगे रहते हैं, और हर एक चीज़ तबअन उनसे प्यार करती है और आशिक़े सादिक की तरह उनकी तरफ खींची जाती है, बजुज शरीर इंसानों के जो शैतान का अवतार हैं। इश्क मजाजी तो एक मनहूस इश्क है, एक तरफ पैदा होता और एक तरफ मर जाता है, और नीज इसकी बिना उस हुस्न पर है जो काबिल जवाल है, और नीज उस हुस्न के असर के नीचे आने वाले बहुत ही कम होते हैं। मगर ये क्या हैरत अंगेज़ नज़ारा है कि वो हुस्न रूहानी जो हुस्न मुआमला और सिद्क व सफ़ा और मोहब्बत इलाहिया की तजल्ली के बाद इंसान में पैदा होता है उसमें एक आलमगीर कशिश पाई जाती है। वो मुस्तहिद दिलों को इस तरह अपनी तरफ खींच लेता है कि जैसे शहद चींटियों को, और ना सिर्फ इंसान बल्कि आलम का ज़र्रा ज़र्रा उसकी कशिश से मुतासर होता है। सादिकुल मोहब्बत इंसान जो सच्ची मोहब्बत खुदा ताला से रखता है वो यूसुफ है जिसके लिए ज़र्रा ज़र्रा इस आलम का ज़ुलैखा सिफत है, और अभी हुस्न उसका इस आलम में ज़ाहिर नहीं क्योंकि यह आलम उसकी बर्दाश्त नहीं करता। खुदा ताला अपनी पाक किताब में जो फुरकान मजीद है फरमाता है कि मोमिनों का नूर उनके चेहरों पर दौड़ता है और मोमिन इस हुस्न से शिनाख्त किया जाता है जिसका नाम दूसरे लफ्ज़ों में नूर है। और मुझे एक दफ़ा आलम कश में पंजाबी ज़ुबान में इसी अलामत के बारे में ये मौजूं फ़िक्रा सुनाया गया, इश्क इलाही वस्से मोह पर वलियां एह निशानी। मोमिन का नूर जिसका कुरान शरीफ में ज़िक्र किया गया है वो वही रूहानी हुस्न व जमाल है जो मोमिन को वजूद रूहानी के मर्तबाए शिशुम पर कामिल तौर पर अता किया जाता है। जिस्मानी हुस्न का एक शख्स या दो शख्स खरीदार होते हैं, मगर ये अजीब हुस्न है जिसके खरीदार करोड़ हा रूहें हो जाती हैं। इसी रूहानी हुस्न की बिना पर बाज ने सैयद अब्दुल कादिर जिलानी रजी अल्लाह अन्हो की नात में ये शेर कहे हैं। हाशिया, फितरतन बाज तबाहे को बाज तबाहे से मुनासिबत होती है, इसी तरह मेरी रूह और सैयद अब्दुल कादिर की रूह को खमीर फितरत से बाहम एक मुनासिबत है, जिस पर कशूफ़े सहिया सरिया से मुझको इत्तला मिली है। इस बात पर 23 बरस के करीब ज़माना गुज़र गया है कि जब एक रात मुझे खुदा ने इत्तला दी कि उसने मुझे अपने लिए इख्तियार कर लिया है, तब ये अजीब इत्तेफाक हुआ कि उसी रात एक बुढ़िया को ख्वाब आई जिसकी उम्र करीबन 80 बरस की थी, और उसने सुबह मुझको आकर कहा कि मैंने रात सैयद अब्दुल कादिर जिलानी रजी अल्लाह अन्हु को ख्वाब में देखा है, और साथ उनके एक और बुज़ुर्ग थे और दोनों सब्ज़पोश थे। रात के पिछले हिस्से का वक्त था, दूसरा बुज़ुर्ग उम्र में उनसे कुछ छोटा था। पहले उन्होंने हमारी जामा मस्जिद में नमाज पढ़ी और फिर मस्जिद के बाहर के सहन में निकल आए, और मैं उनके पास खड़ी थी। इतने में मशरिक की तरफ से एक चमकता हुआ सितारा निकला। तब उस सितारे को देखकर सैयद अब्दुल कादिर बहुत खुश हुए और सितारे की तरफ मुखातिब होकर कहा, अस्सलामु अलैकुम, और ऐसा ही उनके रफ़ीक ने अस्सलामु अलैकुम कहा, और वो सितारा मैं था। अल-मोमिनु यरा व युरा लहू। हाशिया ख़त्म। इसी रूहानी हुस्न की बिना पर बाज ने सैयद अब्दुल कादिर जिलानी रजी अल्लाह अन्हो की नात में ये शेर कहे हैं, और उनको एक नहायत दर्जा हसीन और ख़ूबसूरत करार दिया है, और वो अशआर ये हैं। आ तुर्क अजम चून ज़िमाए इश्क तरब कर, गारत गरिये कूफा ओ बगदाद ओ हलब कर, सद लाला रुखे बूद बसद हुस्न शगुफ्ता, नाजान हमारा ज़ेर कदम कर्द अजब कर्द। और शेख सादी अलैहिर्रहमा ने भी इस बारे में एक शेर कहा है जो हुस्न रूहानी पर बहुत मुंतबिक होता है, और वो ये है, सूरत गर देबाए चीन रू सूरत ज़ेबाश बीन, या सूरत बरकश चुनी या तौबा कुन सूरत गरी।